الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما خلقت الجن والإنس إلا ليعبدون وقال رسول الله صلى الله عليه وسلم لرجل وهو يعظه اغتنم خمسا قبل خمس شبابك قبل هرمك وصحتك وقبل سقمك وغناك قبل فقرك وفراغك قبل شغلك وحياتك قبل موتك أو كما قال رسول الله صلى الله تعالى عليه وسلم صدق الله وصدق رسوله النبي الكريم. الله أكبر. یہ دنیا میرے شیخ رحمت اللہ علیہ فرماتے ہیں کہ ہزاروں چڑیا اپنی بولیاں بول کر اڑ جائیں گی. کیا مطلب؟ یہ دنیا ہے اور اس دنیا میں کتنے لوگ آئیں گے اور یہاں سے کتنے لوگ جائیں گے. اور عجیب بات یہ ہے کہ اس دنیا کے اندر جو کچھ اللہ تعالیٰ نے نعمتیں رکھی ہیں دنیا کے استعمال کے لیے، جیسے لباس ہے، جیسے مال ہے، یہ نعمتیں یہیں رہ جائیں گی، یہ نعمتیں یہیں رہ جائیں گی. لیکن اس دنیا سے کچھ لوگ، دنیا میں ایسے بھی لوگ ہوں گے کہ جو کہ اس دنیا میں آئیں گے، یہاں پر کمائیں گے، اور جو کمائیں گے وہ سب لے جائیں گے. اور یہی لوگ ہیں جو کہ آخرت کمانے والے ہیں، جو کہ یہ دنیا حقیقت میں آخرت کا وسیلہ بھی ہے. میرے مرشد اور میرے شیخ حضرت والا حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ فرماتے تھے کہ میرے شیخ حضرت مولانا شاہ عبد الغنی صاحب پھول پوری رحمۃ اللہ علیہ نے فرمایا کہ اللہ تعالیٰ نے ہمیں عالم ارواح سے اس دنیا میں اس لیے بھیجا کہ روح مجرد سے ہم سجدہ نہ کر سکتے تھے. یعنی روح جو تھی، چونکہ اس کے پاس جسم نہ تھا، اور اس جسم کے ذریعے سے روح کو انوارات اور قرب الہی ملتا ہے، لہذا روح تھی، سر نہ تھا کہ جس سے سجدہ کرتے، روح تھی، زبان نہ تھی جس سے اللہ کا نام لیتے، روح تھی، آنکھیں نہ تھی کہ جس سے اپنے ماں باپ کو دیکھتے، اللہ والوں کو اور علماء ربانیین کو دیکھتے. حضرت فرمایا اللہ تعالیٰ نے اس لیے بھیجا کہ اعمال ولایت، اللہ تعالیٰ کی دوستی اور قرب کے جو اعمال ہیں، وہ اسی دنیا میں ہو سکتے ہیں. اس لیے اللہ تعالیٰ نے اس روح کو یہ جسم عطا فرمایا. اور کامیاب ہیں وہ لوگ جو روح کو اس جسم پر غالب رکھتے ہیں. کیسے؟ چونکہ روح کی غذا نورانی اعمال ہیں، یہ روح کی غذا ہے. اور قاعدہ یہ ہے کہ جب غذا ملتی ہے تو انسان صحت مند ہوتا ہے، اور اگر غذا نہ ملے تو انسان کمزور ہو جاتا ہے. لہذا روح کی غذا یہ نورانی اعمال ہے، اور جسم کی غذا اللہ تعالیٰ نے چونکہ جسم کو زمین سے بنایا، اس کی غذا بھی زمین میں رکھی، اور روح کو چونکہ نور سے بنایا، اس کی غذا بھی نورانی رکھی. لہذا انسان جب نورانی اعمال کرتا ہے تو نتیجہ یہ ہوتا ہے کہ روح غالب ہو جاتی ہے، روح غالب ہو جاتی ہے. اس لیے کامیابی اسی میں ہے کہ انسان اس دنیا کو آخرت کا وسیلہ اور آخرت کا ذریعہ بنائے۔ ایک حدیث شریف جو میں نے آپ حضرات کے سامنے پڑھی، یہ جناب رسول اللہ صلی اللہ علیہ وسلم کی ایسی پیاری حدیث شریف ہے کہ جس میں آپ صلی اللہ علیہ وسلم نے ہمیں پانچ نعمتوں کا احساس دلایا کہ اس دنیا میں ہمیں پانچ عظیم و شان نعمتیں حاصل ہیں، اس کا ہمیں احساس دلایا۔ اس کے راوی جو ہے عمر بن میمون ہے رحمہ اللہ تعالی۔ عجیب بات یہ ہے کہ یہ رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں، یعنی آپ کی حیات مبارکہ میں اسلام لا چکے تھے، یہ اسلام لا چکے تھے، لیکن آپ سے ملاقات نہیں ہوئی تھی، اس وجہ سے ان کو صحابیت کا شرف نہیں ملا۔ غالباً ایسے لوگوں کو مخزرمی بولتے ہیں، مخزرمی ہی بولتے ہیں نا، نہیں پتا، چلو میرے خیال میں ایسی مخزرمی ایسے لوگوں کو کہتے ہیں کہ جو کہ نبی صلی اللہ علیہ وسلم کی حیات میں ایمان لا چکے ہوں لیکن ملاقات نہ ہوئی ہو۔ تو یہ صحابی تو نہیں ہے لیکن اونچے درجے کے، یعنی کبار تابعین میں سے ہیں، اور حضرت عمر رضی اللہ تعالی عنہ اور حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ جیسے کبار صحابہ کے شاگردوں میں سے ہیں۔ یہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ایک شخص کو نصیحت فرماتے ہوئے ارشاد فرمایا کہ اغتنم خمسن قبل خمسن، کہ پانچ چیزوں کو غنیمت سمجھو پانچ چیزوں سے پہلے۔ اس کے اندر پانچ نعمتوں کا ذکر کیا، اور قاعدہ یہ ہے کہ نعمت کا احساس اس کی ضد سے ہوتا ہے۔ کسی چیز کا تعارف، قاعدہ تعرف الاشیاء بھی ازدادیہا، کہ ہر چیز اپنے ضد سے پہچانی جاتی ہے۔ لہذا اگر کسی شخص کسی گاؤں میں اگر سارے نک کٹے ہوں، یعنی ان کی ناک نہ ہو، اور اگر کوئی وہاں ناک والا آ جائے تب پتہ چلتا ہے کہ ناک کتنی بڑی نعمت ہے، کیونکہ کسی نے اگر ناک ہی نہ دیکھی ہو تو اس کو کیا پتا۔ جیسے اندھیرے کا، اندھیرا یہ تعارف کراتا ہے روشنی کا، اس لیے اللہ تعالیٰ نے یہ قاعدہ ہے کہ اللہ تعالیٰ نے ضد پیدا فرمائی تاکہ احساس ہو نعمتوں کا، اور رسول اللہ صلی اللہ علیہ وسلم نے بھی اس کو اسی انداز سے بیان فرمایا، کیونکہ اگر ویسے کسی کو بتایا جائے کہ یہ نعمت ہے تو اس کو پتہ ہی احساس ہی نہیں ہوگا۔ مثلا جیسے آنکھوں کی روشنی کی نعمت کا پتہ کب چلتا ہے، کہ جب کسی نابینا کو دیکھے۔ ابھی تو ہماری آنکھ میں روشنی ہے اس لیے احساس نہیں، جیسے انسان صحت ہوتی ہے، اب صحت ہوتی ہے تو کوئی احساس ہی نہیں ہے جی صحت ہے، لیکن جہاں کہیں بیمار ہوا تب پتہ چلتا ہے کہ صحت کتنی بڑی نعمت ہے۔ کیوں؟ تعرف الاشیاء بھی ازدادیہا، ہر چیز اپنی ضد سے پہچانی جاتی ہے۔ اس لیے آپ صلی اللہ علیہ وسلم نے یہاں پانچ چیزوں کو غنیمت فرمایا کہ کتنی غنیمت کی چیز ہے یہ پانچ باتیں، اور انداز بیان اتنا پیارا اتنا حکیمانہ کہ ان پانچ چیزوں کو ان کی ضدوں سے بیان فرمایا، اللہ اکبر، تاکہ میرے امتی اس نعمت کا خیال کرے کہ دیکھو کتنی بڑی نعمت ہے جو اللہ تعالی نے اپنے کرم سے ہم کو عطا فرمائی ہے۔ اب وہ پانچ چیزیں کیا ہیں؟ شبابکا قبل حرامی کا، یعنی تمہاری جوانی کو غنیمت سمجھو بڑھاپے سے پہلے۔ یہ جوانی ایک نعمت کیا ہوئی؟ جوانی۔ وصحت کا قبل سقمی کا، کہ تمہاری صحت کو غنیمت سمجھو बीमारी से पहले, तो दूसरी नेमत क्या हुई? सेहत की नेमत। वगिना का कबल फकर का, और मालदारी खुशहाली इसको गनीमत समझो फकर से, तंग दस्ती से पहले। ये तीसरी नेमत क्या हुई? खुशहाली। चौथी नेमत है वह फराग का कबल शुगल का, फरागत ये एक नेमत है। ये जब इंसान बहुत मशगूल हो जाता है तो फरागत की कदर कर ले। और पांचवी नेमत है वह हयात का कबल मौत का, हयात जिंदगी को गनीमत समझो मौत से पहले। तो इसके अंदर पांच नेमतों का जिक्र है। नंबर एक जवानी, नंबर दो सेहत, नंबर तीन खुशहाली, नंबर चार फरागत। अल्लाह अकबर, फरागत को भी नेमत फरमा रहे हैं। और नंबर पांच जिंदगी और हयात। इन पांच नेमतों का आपने जिक्र फरमाया। और अगर हम वैसे किसी को कहेंगे देखो पांच चीजें बड़ी नेमत है, जवानी, सेहत, खुशहाली, फरागत और जिंदगी, तो उसको एहसास नहीं होगा। लेकिन अंदाज़े नबूवत के जिद से बयान किया कि देखो जवानी को गनीमत समझो बुढ़ापे से पहले। अब ख्याल आया बुढ़ापे का, ओहो वाकई बुढ़ापा, तब पता चला जवानी की नेमत कितनी अच्छी। फिर दूसरी नेमत सेहत का जिक्र किया, और मरज दादा इंसान कभी जब अस्पताल जाता है जहां देखता है तो ऐसा लगता है सारी दुनिया बीमार है, उसको पता चलता है कि अल्लाह अकबर कितना बड़ा अल्लाह ने फजल फरमाया मुझ पर। मेरे मुर्शिद रहमतुल्लाह अलैह सुनाते हैं कि एक बादशाह था, सखी मिजाज था, उसने एक अस्पताल बनवाया मरीजों के लिए। हजरत वाला हजरत मोहम्मद शाह की मोहम्मद अदर साहब दावत बरकातुम ने सुनाया, मरीजों के लिए अस्पताल बनवाया और वहां उनके लिए इलाज भी, रहाइश भी, खाना पीना, सहूलियात सब मुफ्त। हजरत फरमाते बहाल ये हुआ कि मरीजों वेट लिस्ट पे आने लग गए इंतजार में कि जी कि हमें भी रहना है, हमें भी रहना है, बड़े परेशान। एक बादशाह ने कहा भाई ये तो अस्पताल बना तब तो सारे ही लोग बीमार हैं क्या, चलो कोई माजूर हो तो उसको रखा जाएगा, अब सभी बीमार। तो एक वजीर से कहा कि भाई ये बात समझ में नहीं आ रही, इतने बीमार हमारे यहां कैसे पैदा हो गए, पहले तो लगता नहीं था। कहा बादशाह साहब इजाजत हो मैं देख लेता हूं, मैं आपको फिर रिपोर्ट पेश कर दूंगा। भाई ठीक है, कहा देखना भाई ऐसा ना हो किसी को कोई नुकसान और भ्रष्टाचार का, नहीं फिक्र नहीं। अब वजीर ने क्या किया कि दो तीन सांप मंगवाए और उनका जहर निकलवा दिया और सांपों को अस्पताल में छोड़ दिया और दरवाजे सारे बंद कर दिए। वो जो लंगड़ा था वो सबसे पहले उसने 10 फुट की दीवार पर चढ़ के छलांग मारी और वो बाहर। इस तरह वो लोग जो कि सारे घिसटते घिसटते आ रहे दौड़ते हुए बाहर गए। थोड़ी देर में पता चला 70% अस्पताल खाली और 30% वो बेचारे थे कि उन्होंने कहा भाई हम तो कुछ कर नहीं सकते, चलो ठीक है अब मौत आनी आ जाए, अब यही मरेंगे। तो बादशाह सलामत को आकर बताया कि बादशाह सलामत हमने चेक कर लिया और 30% सिर्फ ये मामला है। पूछो भाई क्या किया? कहा बादशाह सलामत ये एक राज है। कहा भाई बता तो दो। तो उसने बताया तो बादशाह बहुत हंसा, उसने तुमने अजीब इलाज किया ये। तो सेहत की नेमत का पता चलता है कि जब इंसान कभी किसी बीमार को देखता है। इसलिए आप सल्लम का क्या यानी इस ये हदीस शरीफ असल में हमारे यहां रोजाना सुबह पड़ी जाती है। ये मेरे मुर्शिद की तालीफ है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की नजर में दुनिया की हकीकत। आज सुबह पड़ी गई तो इतनी इस नेमत की तरफ तवज्जो हुई कि मैंने कहा चलो दोस्तों को शाम आएंगे, आज हमारे दोस्त असर में आने का मामूल होता है, उनको भी बात सुनाएंगे, खुद अपना जो है मजमून ताजा हो जाएगा, गोया कि इस्तेहजार नेमत में ताजगी पैदा हो जाएगी। तो जवानी को जिक्र किया बुढ़ापे के साथ। इसे एक मशहूर बात है ना कि एक बड़े मियां जा रहे थे, बेचारे को ठोकर लगी, गिर गए, कमर पर हाथ रख के कमर सलाखते हुए हाय की आवाज निकाल के, हाय जवानी, ये कह के खड़े हुए। जब सीधे खड़े हो गए उसके बाद दाएं देखा बाएं देखा, कोई देख तो नहीं रहा, फिर कहते हैं जवानी में कौन से तीर मार लिए थे। तो ये नेमत के एहसास दिलाए कि जवानी बड़ी नेमत है। और एक बात गौर से इसमें जो बात समझने की है, जो आयत मैंने पढ़ी थी, इस आयत के साथ इसका रब्त मिला है कि अल्लाह ताला फरमा रहे हैं वमा खलकतुल जिन्ना वल इंसा इल्ला लियाबुदून, कि हमने जिनों को और इंसानों को जो पैदा किया है, यानी आयत का तर्जुमा कि नहीं पैदा किया लेकिन सिर्फ अपनी बंदगी के लिए, गोया कि अल्लाह ताला ने जो हमारी तखलीक फरमाई उस तखलीक से मकसद इबादत और बंदगी है, और इबादत और बंदगी के लिए जिन चीजों की जरूरत थी नबी सल्लल्लाहु अलैहि वसल्लम ने उसको जिक्र फरमाया कि ये हर मुसलमान को ये नेमत मिलती है लेकिन वो नाकदरी करता है। इंसान को वो नेमत मिलती है वो नाकदरी करता है, जिसमें सबसे पहली चीज चूंकि जवानी है और जवानी में गोया ताकत होती है, अब वो है। इसलिए नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि शाबुन नशा फी इबादती रब्बी, कि जिन सात लोगों का जिक्र फरमाया कि उनको कयामत के दिन अर्श का साया मिलेगा, उसमें वो जवान भी है जो अपनी जवानी के नशे को अल्लाह ताला की इबादत में खर्च करे। शाबुन नशा, उसको नशा है क्योंकि जवानी खुद एक नशा है, इसलिए कहते हैं जवानी दीवानी, जवानी दीवानी, जवानी खुद एक नशा होता है, चलता है ऐसे अकड़ के ऐसे धन। इसलिए जवानी में आप देखिए मोटरसाइकिल जब चलाता है ना तो खड्डों पे झड़ के गुजार देता है, और जब 40 साल होते हैं अब जो है वो, इसलिए क्या अधेड़ उम्र कहलाती है, अब जवानी उधड़ना शुरू हो गई। अब उसके बाद जब किसी के साथ बैठता भी खड्डा आता ना, कहता भाई आराम से, भाई क्या कर रहे, अरे भाई आराम से, ये फर्क है, ये हकीकत है मेरे दोस्त। इस हकीकत को जो समझेगा और इस हकीकत का जो सामना करेगा उसकी जिंदगी, वो इस चीज को नेमत और गनीमत समझेगा। लिहाजा जवानी में चूंकि ताकत होती है और इबादत के लिए ताकत चाहिए, अल्लाह अकबर, वो सहाबी क्या शौक, 14-15 साल उम्र, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अब सहाबा खड़े हैं, तो कि वो कम उम्र सहाबी, कम सिन सहाबी है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया भाई जो बड़े हैं वो सब जाएंगे। अब वो क्या है, उनका शौक है जिहाद, देखिए कि वो पंजों पे खड़े हो रहे हैं उछल उछल कर, पंजों पे उछल उछल कर खड़े हो रहे हैं। एक को आपने इजाजत दी तो दूसरा भी कहता है कि मेरी इससे ताकत ज्यादा है। कह कैसे, कहा मुकाबला कुश्ती करा लीजिए। अब आप देखिए कितना अजीब वाकया वो, कि अब कुश्ती हो रही है, पछाड़ दिया, तब आप सब ने इजाजत दे दी। अल्लाह अकबर, चूंकि इसका जवानी से ताल्लुक था, ताकत के साथ ताल्लुक था, इसलिए आप सब ने क्या खूब अंदाज से अपने आप को उन्होंने किस अंदाज से पेश किया कि ये जवानी है, ये तो अल्लाह पर फिदा करने के लिए है, लिहाजा ताकत के साथ ताल्लुक है। इसलिए फरमा दिया कि अब उसके अंदर चूंकि ताकत मौजूद है, लेकिन ये बंदा अपनी ताकत होते हुए, जवानी दीवानी होते हुए, अपने इन ख्वाहिशात को, अपनी तमन्नाओं को अल्लाह ताला के लिए पेश कर रहा है, लिहाजा ऐसे जवान को अल्लाह ताला कयामत के दिन अर्श का साया अता फरमाएंगे। कि गोया के पास, जिसके पास गुनाह के असबाब भी मौजूद है, गुनाह की ताकत भी उसके अंदर मौजूद है। मेरे शेख रहमतुल्लाह अलैह एक वाकया सुनाते थे कि हजरत मौलाना शाह रावक साहब हरदोई रहमतुल्लाह ने वाकया सुनाया कि एक बारात कही जा रही थी, बादशाह की बेटी थी, रास्ते में आंधी आ गई। अब आंधी आई तो सारे बाराती, बारिश और तेज आंधी, सब बाराती इधर उधर बिखर गए, अब वो शहजादी भी, वो शहजादी जो दुल्हन बनी हुई इधर उधर भागती फिर रही है, देखा एक जगह उसको रोशनी नजर आई, वो भागती हुई वहां गई, दरवाजा खटखटाया, تو ایک طالب علم تھا جو اس وقت اپنے مطالعے میں مصروف تھا، اس نے دروازہ کھولا، اس نے دیکھا جب کہ ایک سجی سجائی خوبصورت دوشیزہ جوان نظر نیچی کر کے پوچھا کیا بات ہے؟ اس نے روتے ہوئے کہا اپنا مختصر ماجرا بیان کیا. انہوں نے کہا اچھا اندر آ جاؤ. اب وہ طالب علم چراغ کی روشنی میں بیٹھا مطالعہ کر رہا تھا. ادھر یہ ابھی اس کو اس نے کہا اچھا ایک طرف بیٹھ جاؤ، جیسے کوئی معاملہ ہوگا، بارش تھمے گی تو دیکھیں گے بھائی، کیونکہ ابھی تو سارے موبائل نیٹورک بند ہو گئے ہیں، ابھی چلے گا تو پھر کے دیکھیں گے. اب ادھر وہ شہزادی ایک طرف بیٹھی ہوئی ہے، پریشان حال، رو رہی ہے، حال کیسا. اچانک اس نے ایک عجیب سی آواز سنی کہ جیسے کوئی چیز آگ میں جلتی ہے تو ایک اس کی خاص آواز ہوتی ہے نا، سو کی ایک. تو اس نے دیکھا کہ اس طالب علم نے اپنی انگلی کو اس چراغ کی آگ میں، لو میں ڈال دیا. اب وہ بیٹھی، تھوڑی دیر بعد آواز آئی، یہاں تک کہ صبح کا وقت ہو گیا، اس طالب علم کی 10 انگلیاں اس نے اپنی آگ میں جلا دی. اب بڑے حیران کہ یہ کیا معاملہ اور کیا ماجرا ہے. خیر ادھر بادشاہ کے بھی کارندے ہر طرف گھوم رہے تھے، اب تلاش کرتے کرتے یہاں بھی پہنچ گئے، صبح ہوئی تو وہ بھی پہنچ گئے. قصہ بیان کیا، بادشاہ پہنچا، اس نے اچھا ٹھیک ہے. خیر وقت گزر گیا، اس پتہ چلا کہ اس حادثے کے اندر اس کا جو شوہر تھا اس کا انتقال ہو گیا. اب وہ اپنی شہزادی سے کہے شادی کر لو، وہ راضی نہ ہو. حضرت مولانا شاہ رخ صاحب ہردوئی رحمت اللہ نے یہ واقعہ سنایا، یہ کسی ڈائجسٹ کا واقعہ نہیں ہے، کوئی رومانٹک ناول نہیں ہے. یہ فرماتے کہ کچھ عرصہ گزرا، بادشاہ نے کہا شہزادی سے شادی ہے، اس نے کہا نہیں نہیں. بادشاہ نے بہت پھر پوچھوایا کروایا، تب اس نے کہا کہ میں اس طالب علم سے شادی کرنا چاہتی ہوں. بادشاہ نے پوچھا کہ کیا بات ہے؟ کیا بات تو مجھے معلوم نہیں، لیکن اس کا آپ پتہ کروائیں. تو بادشاہ نے پتہ کروا لیا، کوئی مشکل بات نہیں تھی. تو اس نے کہا لیکن میں ایک سوال مجھے اس طالب علم سے پوچھنا ہے. اچھا پتہ کرواؤ. بلوا لیا. اچھا بھائی اب بتاؤ کیا پوچھوانا ہے؟ کہا اسے پوچھوانا یہ ہے کہ وہ آگ میں اپنی انگلی کیوں ڈال رہا تھا. تو اس طالب علم سے جب اصرار کیا گیا تو اس نے بتایا کہ بات یہ ہے کہ وہ ایک حسینہ موجود تھی تیار، میرا نفس مجھے اس کی طرف راغب کر رہا تھا، تو میں ہر دفعہ نفس کو کہتا تھا کہ اگر تو اس آگ کو برداشت کر سکتا ہے تب تو جہنم کو بھی، آگ کو بھی شاید برداشت کر لے. کہا جب ہر دفعہ جب میرا نفس مجھ کو تقاضا کرتا تھا تو میں اپنی انگلی آگ میں ڈالتا تھا اور اس نفس کو جہنم کی آگ یاد کراتا تھا. کہا لہذا ہر مرتبہ میں جب تقاضا کیا میں نے اپنی انگلی آگ میں ڈال دی کہ دیکھ لے کیا تو جہنم کی آگ کو برداشت کر سکتا ہے جو کہ یہاں کی آگ سے 70 گنا زیادہ. تب میرے نفس نے یہی ہر دفعہ کہا کہ نہیں، لیکن نفس ہے نا تھوڑی دیر میں پھر بھول جاتا ہے. کہا کرتے کرتے ایسا تقاضا ہوا اور ہر مرتبہ میں اپنی انگلی کو جلاتا گیا. حضرت والا ہردوئی رحمت اللہ علیہ نے یہ واقعہ روتے ہوئے سنایا اور فرمایا کہ دیکھو، بادشاہ نے اس کو پیشکش کی اور کہا کہ دیکھو یہ تم شادی تو اللہ کی شان کے اس کی اسی سے شادی ہو گئی. تو حضرت والا ہردوئی رحمت اللہ علیہ فرماتے تھے کہ دیکھو تقوی کا انعام دنیا میں بھی ملتا ہے، تقوی کا انعام دنیا میں بھی ملتا ہے. اور میرے پیارے دوستو، اب ہر کوئی کہے گا چلو یار ہمارے بھی کوئی ایسی کسی شہزادی سے شادی ہو جائے، تو میرے پیارے دوستو اگر شہزادی سے شادی نہ بھی ہوئی تو میرے شیخ رحمت اللہ علیہ فرماتے ہیں اللہ تعالیٰ اس کو دل کو جو اپنے قرب کی دولت عطا فرماتا ہے. فرمائے شہزادی کیا، بادشاہت کیا، سارے عالم کی بادشاہت کا مزہ اس دنیا میں اس کے دل میں گھول دیتا ہے، پھر سارے عالم کے بادشاہ اس کی نگاہوں سے گر جاتے ہیں، سورج اور چاند کی روشنی اس کو لوڈ شیڈنگ معلوم ہوتی ہے، سارے عالم کی کباب بریانی کا مزہ اس کو پھیکا لگتا ہے، سارے عالم کے گنوں کا رس اس کو پھیکا معلوم ہوتا ہے. اللہ تعالیٰ کے نام کی مٹھاس کے سامنے، اللہ تعالیٰ کے قرب اور تعلق کی اور تجلیات کے سامنے سب کچھ اس کو بے نور لگتا ہے. یہ کون آیا کہ دھیمی پڑ گئی لو شمع محفل کی، پتنگوں کے عوض اڑنے لگی چنگاریاں دل کی، ایک بجلی سی پہلے کوندی اور اس کے آگے خبر نہیں ہے، مگر جو پہلو کو دیکھتا ہوں تو دل نہیں ہے جگر نہیں ہے۔ اسی لیے فرمایا، اور علامہ ابن حجر اسقلانی رحمت اللہ علیہ نے، میرے شیخ فرماتے اور روایت میں نے خود بھی دیکھی ہے، فرماتے اس کے اندر ایک روایت اور نقل کی اسی مقام پر، فرماتے کہ اسی طرح وہ ایک روایت میں یہ بھی ہے کہ شابن افنا نشاتہ و شبابہ، کہ وہ جوان جو اللہ کے لیے اپنے جوانی کے نشے کو اور شباب کو اللہ پر فدا کرتے ہیں، قیامت کے دن اس کو بھی عرش کا سایہ ملے گا۔ تو نبی صلی اللہ علیہ وسلم ہمیں اس جوانی کی نعمت کا کتنے پیارے انداز سے احساس دلا رہے ہیں کہ دیکھو اے میرے امتی، اس نعمت کو معمولی مت سمجھو، اور اس جوانی کا پتہ تمہیں کیسے بڑھاپے سے پتہ چلے گا، کہ دیکھو بوڑھوں کو دیکھو، پھر انسان ہے کبھی بیماری آتی تب پتہ چلتا ہے کہ بوڑھے کو دیکھتا ہے کہ دیکھو یہ حال میرا بھی ہونے والا ہے۔ اس لیے میرے پیارے شیخ رحمت اللہ علیہ کتنا پیارا شعر ہے، اور حضرت کا یہ شعر کب ہوا تھا؟ سول ہسپتال میں حضرت ای سی جی کروا رہے تھے، فرمایا اس حالت میں ہی میرا شعر ہوا، 70 کے زمان، بہت پرانا شعر ہے حضرت کا یہ۔ اس لیے حضرت فرمایا کرتے تھے میرا ایک بہت پرانا شعر ہے، یوں فرماتے تھے کہ میرا ایک بہت پرانا شعر ہے، ہاں میرے شیخ کی بات یاد آ گئی کہ حضرت فرماتے تھے میرا ایک بہت پرانا شعر ہے، اور کبھی یوں فرماتے تھے مجھے اپنا ایک پرانا شعر یاد آیا، حضرت کی کتابوں میں لکھا بھی ہوگا، حضرت کی کیسٹوں میں یہ بات بھی ہوگی، لیکن میں نے براہ راست ان سماعت اپنے کانوں سے کی سماعت سے اپنے شیخ کے اس انوارات کو دل میں منتقل ہوا ہے، اللہ تعالیٰ نے اپنے کرم سے فرمایا۔ وہ کیا شعر ہے؟ کسی خاکی پہ مت کر خاک اپنی زندگانی کو، کسی خاکی پہ مت کر خاک اپنی زندگانی کو، جوانی کر فدا اس پر کہ جس نے دی جوانی کو۔ سبحان اللہ، کہ مٹی پر مٹی کو، مٹی کیا ہم بھی مٹی، یہ بھی مٹی، مٹی مثبت مٹی، حاصل کیا نکلا؟ مٹی۔ اور اگر اسی مٹی میں، اگر اسی مٹی سے ہم نے گناہ کے تقاضوں کو مٹا دیا اور اللہ تعالی کو حاصل کر لیا، تو یہ مٹی پلس اللہ حاصل اللہ۔ تو اس لیے جوانی کی نعمت کی قدر بتائی کہ دیکھو اس کا ایسا، کیونکہ انسان عبادت کے لیے بھی تو جوانی چاہیے۔ تو ایک بات، دوسری نعمت کا کیا احساس دلایا؟ کہ وہ صحت کا قبل سقم کا، صحت، کیونکہ بیماری صحت ہے، انسان ہے، کتنی عبادات ہے صحت سے تعلق ہے، مثلا چلے پہ جانا ہے، اعتکاف میں بیٹھنا ہے، بیچارے کی صحت اجازت نہیں دیتی، حج عمرے پہ جانا ہے، حج عمرے میں ہے بیمار بھی گیا اب وہاں پریشان ہے، حج ہے عمرہ ہے کتنا، تو عبادات کا تعلق صحت کے ساتھ ہے۔ اس لیے ایک بات کو ذہن نشین ان نعمتوں رکھنا ہے کہ ہماری تخلیق کا مقصد اللہ تعالیٰ کو راضی کرنا ہے، خوش کرنا ہے، عبادت اور بندگی کرنا ہے، اس لیے اس کے لیے جن پانچ نعمتوں کی ضرورت تھی۔ ارے صحت تو ایسی چیز ہے کہ دنیا میں اگر دنیا سے بھی فائدہ اٹھانا چاہتا ہے تو صحتوں کی تب تو فائدہ اٹھا سکے گا، اور صحت نہ ہوگی تو کیا کرے گا۔ صحت تو ایسی چیز ہے کہ سردی میں بھی مزہ آتا ہے جناب، صحت تو ایسی چیز ہے، ٹھنڈ بڑھ جائے کتنی، کیسی ٹھنڈی ہوائیں چلے، لیکن صحت ہے، مزہ آتا ہے۔ اور اگر بیماری ہو، انسان بیمار ہو، تو پھر کیا اچھی چیز بھی بری لگنے لگتی ہے۔ تو دوسری نعمت جس کا احساس دلایا، وہ صحت کا قبل سقم کا، کہ صحت کو غنیمت سمجھو اس سے پہلے کہ تم بیمار ہو جاؤ۔ اللہ اکبر، دو نعمت ہو گئی۔ تیسری نعمت کو فرمایا وغنا کا قبل فقر کا، ہاں یعنی مالداری کو، خوشحالی کو غنیمت سمجھو۔ کیا مطلب؟ کہ مالی جو عبادات ہیں، جو مالی عبادات ہیں، صدقات ہے، خیرات ہے، عین چمڑات ہے، یہ زکات، صدقات، خیرات، عین چمڑات، یہ میرے شیخ فرمایا کرتے تھے، تو یہ تمام عبادتوں کا مال سے تعلق ہے، مال ہوگا تو کر سکے گا۔ اس لیے جب اللہ تعالیٰ یہ خوشحالی عطا فرمائے، مال کی نعمت عطا فرمائے، اس نعمت سے فائدہ اٹھائے کہ اللہ کے راستے میں خرچ کریں۔ اور اس پر میں یہ عرض بھی کیا کرتا ہوں کہ جو لوگ ملازمت پیشہ حضرات ہیں، ان کی مالداری ہر مہینے آتی ہے، وہ کہ جب شروع کی تاریخ ہے۔ ایک بات یاد آئی، ایک دفعہ میرے کسی بیان کی بات ہو رہی تھی کسی جگہ پر، तो मुझसे पूछा कि हर ये महीने में एक बयान रखना था, जुम्मे का दिन की बात ही, कहा कौन सा जुम्मा रखे। मैंने कहा आखिरी जुम्मा रखो। कहने लगे वो क्यों? मैंने कहा असल में उसकी वजह यह कि जेब खाली होती है, जेब खाली होती है तो दिल अल्लाह ताला की तरफ मुतवज्जे रहता है, क्योंकि जब इंसान के जेब में नोट आता है ना फिर मस्ती चढ़ती है। हाँ, ये गुनाह की मस्ती माल के साथ है, ये भी याद रखना है। इस इंसान को जब माल आता है ना, अब कहता है अब तो भाई नमाज में भी गायब होने लगता है, और जहां कड़की आती है तो सबसे पहले सफे अव्वल में बैठा नमाज पढ़ रहा होता है। इसलिए गुनाह की मस्ती का माल से ताल्लुक है। इसलिए तो फरमाया कि ला बास बिल गिना लिमन तकल्ला अज्जा वजल्ला, मालदारी उसके लिए कुछ नुकसानदेह नहीं जो अल्लाह से डरता है। वो कहेगा पहले माल से पहले भी अल्लाह का था, माल मिलने के बाद भी अल्लाह का। लेकिन हमारा मिजाज क्या है? हमारे नफ्स का मिजाज ये कि माल आता है मस्ती चढ़ती है, इसलिए हर महीने ये मालदारी हमारे पास आती है। लिहाजा इस मालदारी की कदर करें। क्या मतलब? अपनी तनख्वाह में से, मैंने कई दोस्तों को बात की कि मैंने कहा अपनी तनख्वाह में से माहाना तौर पर कुछ सदके का अहतमाम करो, कुछ अलग कर लो सदका और अल्लाह के रास्ते में दे दो, ताकि वो हमारे लिए जरिया आखरत बने। और एक पर दस का तो वादा है, माल में बरकत होती है, सदकात को अल्लाह ताला बढ़ाते हैं। लिहाजा तनख्वाहदार हजरात को भी अपने माल में बरकत के लिए बहुत अच्छा जरिया है ये। अब कैसे अल्लाह ताला माल बढ़ाएंगे वो जाने, क्योंकि उन्होंने तो देना है, अब वो कैसे देंगे ये उनका काम है। लिहाजा मेरे शेख रहमतुल्लाह ने फरमाया जो काम उनका है वो उन्हीं पे छोड़, तू अपना काम कर। ख्वाजा साहब रहमतुल्लाह अलैह का शेर याद आया, खोले वो या ना खोले दर इस पे हो क्यों तेरी नजर, खोले वो या ना खोले दर इस पे हो क्यों तेरी नजर, तू तो बस अपना काम कर यानी सदा लगाए जा, कि तू अल्लाह अल्लाह किए जा, दरवाजा खुले ना खुले तू बंदगी किए जा, खुले ना खुले ना नजर कर, बस अल्लाह अल्लाह किए जा, अल्लाह को याद किए जा, उनकी तात और फरमाबरदारी किए जा। तो लादा इसलिए अर्ज किया करता है कि अपनी माहाना जिनको तनख्वाह मिलती है उसमें से अपनी हैसियत के मुआफिक, ऐसा नहीं कि तनख्वाह इतनी इतना ज्यादा सदका कर दिया कि जनाब खुद जो है वो अस्पताल में दाखिल होकर सबसे सदका मांग रहे हैं। एक साहब मुझसे पूछने लगे कि किसी को कर्जा देने का क्या कानून है। मैंने कहा इसका कानून और तरीका तो कोई नहीं है, अलबत्त एक बात मुझे जहन में आती है कि इतना कर्जा दो कि ऐसा ना हो कि खुद हार्ट फेल हो जाए। हर एक के लिए नहीं है ये। तो अल्लाह अकबर, क्या फरमाया कि गिना का कबला फकर का, गिना का कबला फकर का, कि अपनी खुशहाली की कदर करो। अल्लाह अकबर, क्या नेमत की तरफ तवज्जो दिलाई। और ये बात आज ही पहली दफा आई जहन में कि हर महीने हम पर मालदारी आती है। वो जो तनख्वाहदार हजरात है ना उन पर के हर महीने के शुरू में मालदारी आती है उनके पास। एक वाकया याद आया कि साउथ अफ्रीका है ना, वहां का एक वाकया है कि वहां पर हफ्तावारी तनख्वाह मिलती है जुम्मे के जुम्मे, जैसे हमारे यहां जो है माहाना नजम है ना, तो वहां अंग्रेजों के अक्सर जगह वीकली बेसिस पे होता है, यानी हफ्तावारी उनके यहां जो है तनख्वाह मिला करती है, वीकली वेजेस कहलाती है, और जुम्मे के दिन मिलती है। और इस वजह से ये अजीब है, दुनिया में इनसे बढ़कर अहमक कोई कौम नहीं है, ये अंग्रेज काफिर इनसे बढ़कर अहमक कोई कौम नहीं है। पता है वो क्यों? वो इसलिए कि पीर से लेकर जुम्मे तक ये लोग गधे की तरह काम करते हैं। किसकी तरह? गधे की तरह। पीर से लेकर जुम्मे तक गधे की तरह काम करके पैसा कमाते हैं, और जुम्मे की रात से लेकर इतवार की रात तक उल्लुओं की तरह लुटा देते हैं। इनसे बढ़कर अहमक कोई कौम नहीं है कि गधों की तरह एक तो काम करें और लुटाते भी वैसे गधे की तरह है। इस पर भी आप कहेंगे गधे की तरह कमाना और गधे की तरह लुटाना, इस पर एक वाकया सुने जो मेरे शेख सुनाया करते थे। फरमाया एक शख्स था नमक का ताजिर था, तो वो अपने गधे पर एक मन नमक इधर और एक नमक दो मन नमक लाद के ले जाता था। रास्ते में एक नदी पड़ती थी। हजरत फरमाते कि एक मर्तबा कुछ तुगयानी थी तो गधा संभल संभल के चल रहा था, मालिक उसे ले जा रहा था, गधे का पांव फिसला। जैसे ही पांव फिसला तो गधा बेचारा गिरा, लेकिन फौरन खड़ा हो गया। अब जब बाहर निकला तो नमक तो पता है आपको, पानी लगे तो फौरन बह जाता है, सारा नमक बह गया। बाहर निकला तो देखा मेरा वजन हल्का, खुशी के मारे ढेंचू ढेंचू करने लगा। अब उसके बाद, अब वो तो गधा था, अगले रोज उसने कहा यार ये अच्छी चीज है, यानी जब मैं पानी में गिरता हूं तो मेरा नमक, मेरा बोझ हल्का हो जाता है। अगले दिन फिर उसने ये किया। अच्छा, मालिक ने पहले दिन जब ये बात हुआ तो उसने पढ़ा इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, पढ़ना चाहिए ऐसे मौके पर, इन्ना लिल्लाह पढ़ा। अब उसके बाद जनाब वो अपना चल पड़ा। उन्होंने कहा चलो, अगले दिन फिर ये हुआ तो मालिक ने दोबारा पढ़ा, कहा चलो भाई ऐसा हुआ। तीसरे दिन भी ये हुआ, मालिक ने कहा ये क्या बात है कि रोजाना एक ही इसी मकाम पर था, भी गधा एक ही जगह गिरता था, क्योंकि गधा था ना। जैसे एक एक शख्स के पास एक गधा था तो मालिक उस पर बहुत जुल्म करता था, तो वो जब वो बाजार में जाते थे दूसरे गधे से मिलते थे, और जब फेसबुक पे बात होती थी तो उसको कहता था यार ये जो गधा है ना, ये क्योंकि गधों के लिए ना फेसबुक का, ये जो गधा है ना, ये क्या बताऊं बस यार, ये जो मेरा मालिक मुझ पर बहुत जुल्म करता है और बहुत। तो उसने कहा यार मैंने कितनी दफा देखा है जब तू बाजार आता है तो मालिक तुझे खोल देता है, तू भाग क्यों नहीं जाता। उसने यार भाग तो जाऊं लेकिन यहां पर मेरा फ्यूचर बड़ा ब्राइट है, यानी मेरा यहां पर रोशन मुस्तकबिल बड़ा रोशन है। उसने कहा इतना तो तुझ पे मालिक जुल्म करता है, तेरे कहां से रोशन मुस्तकबिल है, कैसे रोशन मुस्तकबिल है। उसने कहा यार एक बात है। कहा क्या बात है। कहा यार राज की बात है। कहा भाई बताएगा नहीं तो मशवरा कैसे दूंगा। उसने कहा बात यह कि जब मेरा मालिक अपनी बेटी पे नाराज होता है ना तो गुस्से में उसको काल के कहता है कि मैं तेरी शादी किसी गधे से करूंगा। कहा बस इसीलिए मेरा मुस्तकबिल बड़ा रोशन है, मैं इसी इंतजार में बैठा हूं, बस इसलिए मैं कह रहा हूं ना कि मेरा फ्यूचर बड़ा ब्राइट है यहां पर। तो अब वो गधे ने तीसरी दिन भी क्या, मालिक ने कहा यार ये एक दिन हो दूसरे दिन हो। अब उसने क्या किया कि गधे के ऊपर रुई लाद दी ना, चेक तो करें कि माजरा क्या है। अब इधर भी रुई उधर भी, वैसे ही रुई का वजन नहीं होता, गधा वैसे खुशी से जा रहा था, वहां गया फिर अपने आप को लड़खड़ाया और गिर गया। पानी में तो काम चल गया, अब वो क्या हुआ इतनी देर में रुई ने पानी चूसना शुरू कर दिया। अब जब बाहर निकला तो उसके पांव तो मन मन के हो गए, अब वो पांव उठाया ना जाए चला ना जाए, तो बेचारा बड़ी मुश्किल से चल रहा था। तो मालिक ने उसके कान में कहा कि गधा है गधा बन के रह। तो मेरे प्यारे दोस्तों, बड़ी नेमत है कि अल्लाह ताला माल अता फरमाए और इसकी कदरदानी की तौफीक दे, और उसको अल्लाह ताला के यानी माली इबादात का ताल्लुक है ना खुशहाली से, लिहाजा इसलिए अपने महाना इसका मामूल बनाए कि अल्लाह के रास्ते में कुछ खर्च करे। तो तीसरी नेमत का क्या आपने फरमाया, गिना का मालदारी खुशहाली, मुराद है खुशहाली। और चौथी बात फरमाई वह फराग का कबल शुगली का, फरागत। अल्लाह अकबर, कितनी बड़ी नेमत कि इंसान है, कितने ऐसे लोग हैं, अब आप देखें कितने ऐसे लोग हैं कि जो आजकल भी सुबह 5:30 बजे 6:45 बजे घर से निकलते हैं और उसके बाद रातों को देर से इशा के भी बाद, यानी बच्चों के उठने से पहले निकलते हैं और बच्चों के सोने के बाद आते हैं, यानी हफ्तों पता चलता है कि बच्चों की शक्ल नहीं, बच्चे अपने अब्बा को नहीं देख सकते, ऐसा आलम आप देखते नहीं है। अल्लाह ताला का शुक्र इन चीजों पर अदा करना चाहिए कि सब्जी मंडी के लोग सुबह सुबह जाते हैं, कैसा कैसे वो उस वैन में लेटे हुए उसी में सो रहे हैं, सुबह सुबह का वक्त है और उसी में सो रहे हैं। शुक्र अदा करना चाहिए, अल्लाह ताला ने हमें कितनी आफियत की रोजी अता फरमाई, कैसा करम और अल्लाह का एहसान है। एक साहब से मैं वो अपने किसी चीज पर अफसोस कर रहे थे, मैंने कहा देखिए अल्लाह ताला का शुक्र अदा करें कि अल्लाह ताला ने कितना अता फरमाया कि इतना माल दिया कि अगर महीनों भी बैठकर खाए ना तो बैठकर खा सकते, कितना बड़ा करम है, एहसान है मालिक का। जैसे इस माल का शुक्रिया यह है कि इस माल को अल्लाह ताला की फरमाबरदारी में खर्च किया जाए, ये इस माल का शुक्रिया है, इस माल का। तो تو لہذا اس لیے فرمایا کہ کیا، کیونکہ وغنا کا وہ فراغ کا قبل شغل کا فراغت، کہ فرصت میں بیٹھے ہوئے. ایک صاحب کو ایک دفعہ میں نے فون کیا، میں نے پوچھا بھائی کہاں ہیں؟ کہ حضرت کیا بتاؤں، اتنا مصروف ہوں، اتنا مصروف ہوں کہ کھجلی کرنے کی فرصت نہیں ہے. تو میں نے اس سے کہا یار ایک کام کرو، سب سے پہلے کھجلی کر لو. کہے کیوں؟ میں نے کہا اس وقت تو کچھ فرصت ملی ہے نا. کہ ظالم ایسا ایسے مصروف ہیں کہ جناب اس کی بھی فرصت نہیں. تو بھائی کمال کما کس لیے رہے؟ لہذا جس کو اللہ تعالیٰ فراغت کی نعمت عطا فرمائے، کتنی بڑی نعمت مشغول ہونے سے پہلے. اور اب ہم فراغت کو کیا کرتے ہیں؟ جی فراغت ہے موبائل پہ لگے ہوئے، باتوں کرنے میں لگے ہوئے، کن چیزوں میں استعمال کرتے ہیں؟ یہ فراغت کا وقت حقیقت میں اللہ تعالیٰ نے اپنی عبادت کے لیے ہمیں عطا فرمایا. اور اس فراغت کو ہم کیا، لہذا ہم لوگوں کا کیا حال ہے کہ فراغت ملی مثلاً چھٹی آتی ہے، اب چھٹی آتی ہے تو ہم لوگ کیا کرتے؟ چلو جی سیر و تفریح ہے، جی سیر و تفریح کے لیے جانا ہے، ہر چھٹی پہ سیر و تفریح جانا ہے. کیا ہمارا ہماری روح کا ہم پر کوئی حق نہیں ہے؟ ہمارے دل کا ہم پر کوئی حق نہیں ہے کہ اس روح کو ہم اللہ تعالیٰ کی محبت کی غذا کھلائیں، اس روح میں اللہ تعالیٰ کی محبت پیدا کریں؟ ہر چھٹی پکنک منانے کے لیے کیا کہ جب چھٹی آئے پکنک منانے جاؤ، جب چھٹی آئے باہر بھاگ جاؤ؟ یعنی دین سیکھنے کے لیے ہفتے بھر میں اس لیے وقت نہیں ہے کہ جی کما رہے ہیں، اور جب چھٹی کا وقت آیا باہر بھاگ گئے، تو نتیجہ کیا نکلے گا؟ پھر دین سے محرومی ہوگی، دین سے یتیمی ہوگی، پھر بعد میں رونے کا شکوے کرنے کا اور گلے کرنے کا کوئی فائدہ ہے؟ اس لیے ابھی ماشاءاللہ ابھی جو ربیع الاول کے دن آ رہے ہیں، یہ ابھی 12 ربیع الاول، اللہ کی عجیب شان ہے کہ غالباً 12 ربیع الاول اور 25 دسمبر ساتھ آگے پیچھے آ رہی ہے بھائی، 24 اور 25 نا، 24 کو 12 ربیع الاول، 24 کو 12 ربیع الاول اور 25 کو جمعہ، 24 کو جمعرات، 25 کو جمعہ، 24 بھی چھٹی، 25 بھی چھٹی. ایسی چھٹیوں سے جو نا آفس والے بڑے خوش ہوتے ہیں، وہ بڑی بغلے بجاتے ہیں. اور پھر جب میں ملازمت کرتا تھا تو جب جنوری آتا تھا تو سب سے پہلے کیلنڈر کھول کے بیٹھتے تھے کہ اس سال چھٹیاں کب ہوں گی. اس زمانے میں جمعہ چھٹی ہوتی تھی، لہٰذا جب جمعہ چھٹی آتی تھی دل سے آہ نکل جاتی تھی. لہٰذا اسی طرح جب چھٹی جو ہے وہ اتوار کی آتی ہے نا، اس وقت تو آہ نکل جاتی ہے. اور اگر اس طرح کی چھٹی آ جائے تو کیا یہ چھٹیاں صرف پکنک منانے کے لیے؟ ہر چھٹی اس پہ ہم نے پکنک منائی، ہر چھٹی پہ ہم گھومنے پھرنے چلے گئے. تو یہ چھٹی ہے کہ جس کو دین کے لیے بھی، اپنی جسم کے لیے تو انتظام کیا، کچھ روح کے لیے بھی انتظام کریں. انشاءاللہ سندھ بلوچ سوسائٹی میں انشاءاللہ تعالی جو ہے وہ سہروزہ ہوگا، 24 کو تو نہیں ہوگا، 25 سے شروع ہوگا، 25 26 27. تو یہ 3 دن ہے، اس کے لیے اپنے وقت کے لیے فارغ کریں. اور اگر کسی کو ہفتے کے روز کسی کام سے جانا ہو تو یہی کر لے، وہیں سے چلے جائے، شام کو پھر واپس آ جائے، یہ پیکج بھی انشاءاللہ مل جائے گا. تو بہرحال فائدہ اٹھائے کہ فراغت کو صرف پکنکوں کے لیے نہ رکھے، فراغت کو صرف پکنک کے لیے نہ رکھے، بلکہ کبھی فراغت کو اپنے دین کے لیے بھی لگانا چاہیے. اور آخری بات جو آپ نے ارشاد فرمائی، حیات کا قبل موت کا، سبحان اللہ، زندگی بڑی چیز ہے، اللہ اکبر، یہ زندگی بڑی چیز ہے. صبح بھی یہ بات عرض کی تھی، ہندوؤں کا تو عقیدہ عجیب ہے، ہندوؤں کا عقیدہ عجیب ہے، کہتے ہیں کہ انسان کو دو جنم ملتے ہیں، دو زندگیاں ملتی ہیں. ایک صاحب نے ایسے کہا، میں نے کہا ان کو کسی ہندو کی بات نقل کی، میں نے کہا ہندو کو جا کر کہہ دینا کہ اس دفعہ تو انسان بن گیا، ہو سکتا ہے اس سے پہلے تو گدھا رہا ہو. کیونکہ کیا اگر تو کہتا ہے کہ یہ جنم ہے، یہ زندگی ہے، تو ہو سکتا ہے پہلے زندگی تجھے مل چکی ہو، تو گدھا تھا، تجھے ہوش ہی نہیں تھا، دوسرے جنم میں تجھے انسان بنا دیا گیا. یا اگر ابھی انسان ہے، پہلا جنم تو بولتا ہے، تو ہو سکتا ہے دوسرے جنم میں تو گدھا بن جائے. ہمارے ہاں تو یہ فارسی تو کیا کرتا ہے، ٹنکی رکھ دیتا ہے اس پہ اور اس پہ لکھ کے رکھتا ہے خالد دل جلے، گل بدھی گلاب شدی، انگور بدھی شراب شدی، گدھا بنا دیا پھر کیا کرے گا. میرے شیخ دامت برکاتم سناتے ہیں کہ ایک ہندو ہے نا، اس کی دادی مر گئی، تو پنڈت آیا تسلی دینے کے لیے، سمجھا رہا تھا کہ دیکھو एक समझा रहा था कि कोई बात नहीं, सबके साथ ये होता है, ऐसा होता है, कोई घबराओ नहीं, उसको अब दूसरा जन्म मिल जाएगा और दूसरे जन्म। इतने में जो एक कुतिया भागती हुई आई, उसने कहा देखो देखो ये तुम्हारी दादी आ गई, खड़े हो जाओ, दब से खड़े हो जाओ। तो अभी वो अदब से खड़ा ही हुआ था तो देखा पीछे चार कुत्ते भी चले आ रहे हैं। तो जिंदू ने पूछा अब क्या करूं। तो मेरे प्यारे दोस्तों, ये जिंदगी बड़ी नियामत है, हयात, ये जिंदगी बड़ी नियामत है। अल्लाह ताला ने बहुत बड़ी नियामत अता फरमाई, फिर इंसानी हयात, अल्लाहु अकबर, कि इंसानों में समय बनाया, ये बहुत बड़ी नेमत है। और फिर हम तो इस नेमत को सोचें कि अल्लाह ताला ने अपने कर्म से हमें मुसलमान के घर में पैदा किया, और फिर उससे कर्म बालाए कर्म देखिए दौलत ईमान अता फरमाई कि हम कहते हैं ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह। कितनी बड़ी नेमत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का कलमा पढ़ रहे हैं हम। अल्लाह ताला पर ईमान की दौलत हमें अल्लाह ताला ने अता फरमाई, कितनी बड़ी नेमत है अल्लाह ताला की तरफ से। लिहाजा ये जिंदगी बड़ी नेमत है, इसलिए भी बात मैंने अर्ज की थी कि अब क्या है कि जी हमारा बस शहादत का शौक है, और शहादत के माने हमारे ये समझेगा कि शहादत के माने बस मर जाओ, कि जी बस मुझे शौक शहादत है। तो भाई शौक शहादत के ये माने नहीं है कि अभी मर जाओ। क्यों? वजह यह है कि जिंदगी जब एक दफा मिली है तो इंसान जब उसकी जिंदगी खत्म हो जाएगी तो आमाल रुक जाएंगे। इसे शौक शहादत के ये माने नहीं है कि अभी मर जाओ, बल्कि शौक शहादत के ये माने हैं कि जब मौत का वक्त आए तो शहादत की मौत मिले, क्योंकि अभी मर जाएगा। लिहाजा इसलिए मैंने बात अर्ज की थी कि दो सहाबा के बारे में बातचीत हो रही थी, सहाबा में बहस चल रही थी, और हुआ यह था कि एक साहबी शहीद हो गए थे और एक साहबी उस जंग से लौटने के बाद एक हफ्ते के बाद शहीद हुए, इंतकाल फरमाया उन्होंने। अब इस बात पर बहस चल रही थी कि वो शहीद अफजल है या अपने बिस्तर पे मरने वाला अफजल है, ये बात चल रही थी। तो जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि इसने जो एक हफ्ते की नमाजें पढ़ी, तिलावत की, अल्लाह अल्लाह किया, अल्लाह ताला की इबादत की, इसका क्या होगा। तो पता चला जिंदगी के साथ इंसान जिंदा रहता है, उसको जिंदगी मिलती है, उसमें आमाल करता है और शहीद हो गया, बेशक शहादत का उसको एक मर्तबा मिल गया, लेकिन वो आमाल का सिलसिला रुक गया उसके। इसलिए फरमाया, इसलिए मना किया कि मौत मत मांगो, मौत को मांगने से मना किया गया कि मरना है कि मौत मत मांगो। हां क्यों? क्योंकि जिंदगी है, ये जिंदगी एक मर्तबा मिलेगी, दोबारा नहीं मिलेगी, इसलिए जिंदगी की कदर करें और इस जिंदगी को से फायदा उठाया जाए। और उसका फायदा यही है कि इसको अल्लाह ताला की रिदार खुशी गोया आखिरत के लिए खूब माल जमा करें, नमाज भी, जिक्र भी, तिलावत भी, हर नमाज के बाद पढ़ता है सुबहान अल्लाह, अल्हम्दुलिल्लाह, अल्लाह अकबर 33-33, 34-34 मर्तबा कलमा शरीफ पढ़ रहा है, दुरूद शरीफ पढ़ रहा है, कुरान पाक पढ़ रहा है, माल है और अल्लाह के रास्ते में खर्च कर रहा है, दूसरे अच्छे अखलाक के मामलात कर रहा है, दीन इल्म सीख रहा है, इल्म सिखा रहा है, अल्लाह ताला की मोहब्बत सीख रहा है, अल्लाह ताला की मोहब्बत सिखा रहा है, ये तो जिंदगी के साथ है सब कुछ भाई। लिहाजा वो जिंदगी खत्म, अमल खत्म, इल्ला वो आमाले जारिया, वो सदका जारिया कि जो इंसान अपने लिए लगाकर चला जाएगा, अल्लाह पर। इसलिए पांचवी जिन नेमत जिसकी तरफ आपने एहसास दिलाया वो पांचवी नेमत है हयात, जिंदगी, ये खुद बड़ी नेमत है, इससे फायदा उठाया जाए, हमें गनीमत समझो। और ये याद रखिएगा इन तमाम पांच नेमतों का ताल्लुक आखिरत के साथ जोड़ा है आपने, ये इसलिए नहीं है कि चलो जी ओ जी जिंदगी मिली है, ओ जी मौज करो, कि आखिरत की खबर तो खुदा जाने, बस ये कह के गोया कि बड़ा शायराना और बड़ा दीबाना जुमला कह के अपने को फारिग कर लिया, नहीं बल्कि इससे फायदा उठाया जाए। लिहाजा जिन पांच नेमतों का जिक्र किया वो क्या है, नंबर एक जवानी, नंबर दो सेहत, नंबर तीन खुशहाली, नंबर चार फरागत, और नंबर पांच जिंदगी। ये पांच नेमतों का आपने हमें एहसास दिलाया कि जवानी, नंबर एक जवानी, نمبر دو صحت, کہ انسان کتنے کام کرنا چاہتا ہے, اب صحت اجازت نہیں دیتی. نمبر تین خوشحالی, نمبر چار فراغت, اور نمبر پانچ زندگی. اللہ تعالیٰ اس نعمت کی ہمیں بھی قدر کی توفیق عطا فرمائے. جناب رسول اللہ صلی اللہ علیہ وسلم, ہمارے آقا, ہمارے سرکار, ان کے صدقے میں اللہ تعالیٰ ہمیں توفیق دے اور اس نور نبوت کو ہمارے اندر منتقل فرما دے, اور آخرت کے شوق, آخرت کی تیاری, اور ان نعمتوں کی, ان پانچ نعمتوں کی قدردانی کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وعلى الصحابه وبارك وسلم. اللهم انك عفو كريم تحب العفو فاعف عنا. يا مقلب القلوب ثبت قلوبنا على دينك. اللهم انا نسالك العفو والعافيه في الدنيا والاخره. يا الله اپنے کرم کے صدقے میں ہم سب کو معاف فرما, اپنی فرما برداروں والی زندگی عطا فرما, تقوی والی زندگی عطا فرما. اور یا اللہ اپنے کرم کے صدقے میں یہ جو پانچ نعمتیں آپ نے ہمیں عطا فرمائی ہیں, ان نعمتوں کی قدردانی کی توفیق عطا فرما, اور اس نعمت کی جو ہم نے ناشکری کی اس کو معاف فرما. یا اللہ اس کو معاف فرما, یا اللہ اس کو معاف فرما. اور یا اللہ حقیقی شکر عطا فرما, تقوی والی زندگی عطا فرما, آخرت کا شوق یا اللہ ہمارے قلوب میں غالب فرما دیجئے, آخرت کی فکر عطا فرما دیجئے, اور ہمارے دنیا کے کاموں کو بھی آسان فرما. ہم سب کو, ہمارے گھر والوں کو, ہماری اولادوں کو عافیت نصیب فرما دیجئے, اور ہمارے اس مل بیٹھنے کو یا اللہ ہماری دینی ترقی کا ذریعہ بنا, ہماری آخرت کا ذریعہ بنا. اور یا اللہ اپنے کرم کے صدقے میں اخلاقی ترقی کا ذریعہ بنا, اپنی محبت کے حصول کا ذریعہ بنا, اور محبت میں زیادتی کا ذریعہ بنا دیجئے. اور یا اللہ 100% شریعت و سنت کے مطابق زندگی گزارنے کی توفیق عطا فرما. جن لوگوں نے دعاؤں کی فرمائش کی ہے یا اللہ ہم سب کو اور ان کو عافیت دارین نصیب فرما, فلاح دارین عطا فرما. وصلی اللہ تعالی علی خیر خلق محمد وعلی وصحابہ اجمعین ورحمتک یا ارحم الراحمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.